लोहे को भट्टी में डालता है, सुर्ख हो जाता है, उसका हथौड़े बरसाता है, तो फरमाया कि अगर तुम लोहार के पास जाओगे तो अगर कपड़े काले न भी हों तब भी कुछ न कुछ नाक में धुआं तो जरूर आएगा। इसी तरीके से जब आदमी किसी बुरे के पास बैठेगा तो चाहे पूरा बुरा न भी रहने लेकिन बुरे की कुछ न कुछ बुराई तो नीचे उठेगा। और सबसे बड़ी बात यह है कि बुराई की बुराई बाद दिल से निकल जाती है। अच्छे अच्छे लोगों को देखा कि जब अपनी सोहबत और संगत को तब्दील करते हैं और पूरी सोहबत अख्तियार कर लेते हैं, गलत लोगों के पास उठने बैठने लगते हैं, उनके अखलाक भी बिगड़ जाते हैं और उनका किरदार भी खत्म होकर रह जाता है। वो चीज जिसको कभी इंसान सोच भी नहीं सकता वो सारे काम भी वो अंजाम दे लेता है महज इस बिना पर कि उसकी नजर में अब बुराई बुराई ही नहीं हुई। अब अगर मरीज अपने मर्ज से ही इनकार करते, बीमार आदमी ये कहे कि मुझे कोई बीमारी ही नहीं है तो इलाज कहां कराएगा भाई। उसी तरीके से जब कोई आदमी इसका ही इनकार करते कि ये बुराई ही नहीं है। अब इस जमाने में आप अगर गौर करें तो जितनी बुराइयां हैं उनको नित नए नाम दे दिए गए, मुख्तलिफ नामों से उनकी बदअखलाकियों पर और उनकी बुराइयों पर पर्दे डाल दिए गए। कहीं उसको जाहिरी तरक्की बताया गया कि साहब तरक्की इसको कहते हैं, हमारे यहां तो तरक्की भी उसको समझ लिया है कि जितने हम दीन से दूर होंगे वो तरक्की की शक्ल इख्तियार करेंगे और जितना दीन की तरफ आएंगे अलहदुल्ला वह हम दीन से तरक्की से दूर हो रहे हैं। हालांकि हमारा दीन न तरक्की का मुखालिफ है और न ही वो ये कहता है कि साहब तुम दुनिया के उलूम हासिल न करो, न हमारे बुजुर्ग इससे मना फरमाते, बल्कि वो तो कहते हैं कि जितना हो सके जितना इल्म हासिल करना चाहो, दीन का भी इल्म हासिल करो, दुनिया का भी इल्म हासिल करो ताकि इस दुनिया को चलाने वाले बन जाओ। इसलिए कभी मना नहीं किया चीज, ये हमारी अपनी इख्तियार होती है। मैंने बहुत से लोगों को देखा कि जहां थोड़ा सा दीन की तरफ माइल हुए वहीं वो बहाने तलाश करने शुरू कर देते हैं कि साहब बस अब दिल नहीं लग रहा पढ़ने में, अब जी चाह रहा बस मैं आलिम बन जाऊं, अब मैं ये कर लूं। अरे भाई आलिम बनने से कोई मना नहीं कर रहा लेकिन जो काम तुम पहले से कर रहे हो उस इल्म की तकमील तो कर लो, मुकम्मल हो जाए तो बेशक दूसरा दरवाजा मैदान तुम्हारे लिए खुला हुआ है। दीन का इल्म तो सोहबत से भी हासिल होता रहता है, अच्छी सोहबत इख्तियार करो, आते रहो। बहुत सारे लोग अल्हम्दुलिल्लाह आते आते मुख्तलिफ सोहबतों में लोग जाते हैं और वहां बहुत से दीन के मसाइल उनके सामने आते रहते हैं और फिर अल्हम्दुलिल्लाह उन्हें दीन का एक इतना इल्म हासिल हो जाता है जिससे हलाल और हराम की उनमें कमी पैदा हो जाए। पर इतना ही जरूरी है हर आदमी के लिए। तलब उल्म फरीदतुन जो कहा गया कि इल्म का तलब करना हर मुसलमान का फर्ज है, चाहे वो मुसलमान हो या मर्द औरत हो या मर्द, तो उससे मुराद भी यही है इतना इल्म हासिल करना कि जिससे तुम्हें हलाल और हराम की कमी हो जाए, ये तो फर्ज है। अब बाकी हर शख्स को पूरा आलिम दीन बनना ये फर्ज किफाया है, वाजिब नहीं है, फर्ज नहीं, फर्ज है नहीं। अगर किसी बस्ती में दो एक दो तीन आलिम हो बस काफी है, असल मकसद तो यह है कि हमें दीन बताने वाले हमारी बस्ती में मौजूद हो, कोई महल्ले में मौजूद हो। अगर एक दो आदमी भी मौजूद है अल्हम्दुलिल्लाह तो वो बताते रहेंगे, आप सीखते रहिए। तो पूरा आलिम दीन बनना हर एक पर फर्ज नहीं। हाँ अगर किसी बस्ती में है ही नहीं तो उनके लिए है कि भाई जरूर कोई ना कोई ऐसा आलिम होना चाहिए जो कुरान और हदीस का इल्म उनको सिखाए, उसके उनके लिए जरूरी है कि एक दो आलिम तो ऐसे हुए हो, वरना तो आहिस्ता आहिस्ता आदमी को ये भी मालूम नहीं हो सकेगा। जैसा कि आजकल का जमाना है, अगर आप अंदरून हसीन चले जाएं और देहात के इलाकों में, बल्कि यहां भी बात इलाके ऐसे हैं कि मैंने सुना कि बाद लोगों को जो है वो मुर्दों को बगैर नमाज जनाजा पढ़ाए दफन किया गया, इसलिए कि उनमें कोई इस्लाहित भी नहीं था कि वो नमाज जनाजे पढ़ा सके। अब दूर जाने की जरूरत नहीं है, गांव देहात की बात नहीं, शहरों की बात कर लीजिए कि अगर हम यहां किसी से पूछ रहे हैं कि भाई दुआए कुनूत चुना दीजिए तो आमतौर पर लोगों को नहीं आती, नमाज जनाजा की दुआ आमतौर पर नहीं आती, और अगर किसी को आती भी है किसी से पूछे अच्छा लड़के की दुआ क्या है तो वो नहीं आती, और लड़की की दुआ पूछ वो नहीं आती। तो दूर जाने की जरूरत भी नहीं, हम अपने ये जाएंगे तो अपने आप ही को अगर देखें तो बहुत सारी चीजें वो है दीन की जो हमें आती ही नहीं। बहरहाल पूरा दीन सीखना, पूरा आलिम बनना हर एक को फर्ज नहीं। इसलिए जो इल्म वो हासिल कर रहे हैं पहले से, उसकी तकमील करे और तकमील करने के बाद फिर अल्लाह ताला तौफीक दे तो जरूर दीन का इल्म भी अगर मुकम्मल सीखना चाहते हैं मुकम्मल सीखें। मुकम्मल सीखने के लिए वक्त नहीं है तो उसके फिर बहुत से रास्ते हैं। एक रास्ता ये भी है कि आदमी अपने बड़ों से पूछ ले कि मैं किन किताबों का मुताला करूं, तो उन किताबों के मुताले से मुझे कुछ ना कुछ दीन की शुद्धुद हासिल हो जाए। तो इंशाल्लाह आपको ऐसी किताबों की निशानदेही कर दी जाएगी कि जिन किताबों के सीखने से पढ़ने से आपको कम अज कम नमाज, रोजा, जकात, हज, इसी तरह से दीगर जो जरूरी उमूर है उनका इल्म हासिल हो जाए। इतना इल्म हासिल हो जाए कि अगर आदमी नमाज पढ़ रहा है तो उसे ये पता होगा भाई नमाज किन चीजों में टूटती, नमाज किन चीजों से, नमाज में किन चीजों से जैसे वाजिब होता है। इसी तरीके से वुजू के फराइज और मसाइल और अहकाम है वो आदमी को आ जाए। तो ये चीजें एक तो इस तरह से हासिल हो जाए कि उन किताबों का आदमी मुताला करते रहे और अपने इल्म को बढ़ाते रहे। ये नहीं है कि बस उसे हम किताबें पढ़ के बैठ जाए बल्कि मुसलसल उन किताबों का मुताला करता रहे तो इंशाल्लाह इतना इल्म उसे हासिल हो जाएगा कि वो अपने दीन पर अमल करने के लिए काफी हो। और जहां बात समझ में ना आए मुताले में तो अपने किसी बड़े से पूछ ले कि भाई यहां बात समझ में नहीं आई मुझे बता दें। दूसरा तरीका यह है कि आदमी किसी अल्लाह वाले की सोहबत इख्तियार कर ले, उनकी सोहबतों में जाए, अहले इल्म की सोहबत में बैठे, इंशाल्लाह उनकी सोहबत से भी बहुत सा इल्म हासिल हो जाएगा। सहाबा इकराम ने किसी मदरसे में तालीम हासिल नहीं की, न उस जमाने में मदरसे थे मुरव्वज जैसे इस जमाने में, बल्कि वो सारे के सारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सोहबत याफ्ता थे। इसीलिए जो सहाबी कहते हैं, सहाबी कहते ही इसलिए है कि वो सोहबत याफ्ता थे और सारा का सारा उनका इल्म का जितना भी मंबा था जो कुछ भी था वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात थी। और अल्लाह ताला ने उनको इतना इल्म अदा फरमा दिया कि आज सारी दुनिया के इमाम हो, बड़े से बड़े आदमी भी किसी अपने सहाबी तक नहीं पहुंच सकता मरने के बाद। और ये सब कुछ उन्होंने हासिल किया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के फैज। हजरत आपका भाई आरती रहमतुल्लाह अलैह थानवी रहमतुल्लाह अलैह के बड़े जलील कदर खलीफा गुजरे हैं, वो कोई आलिम दीन नहीं थे, दस्त निजामी का उन्होंने इल्म हासिल नहीं किया, नफा किसी मदरसे में रह गए। आज अव्वल का आखिर शुरू से लेकर आखिर तक सारा का सारा उनका शेख की सोहबत का था तबस, यानी जो कुछ भी उन्होंने हासिल किया इसलिए उन पर सिर्फ एक ही छाप थी, गहरा असर और रंग जो था वो सिर्फ उनका अपने शेख का। तो सारा का सारा उनका जितना फैज जितना इल्म उनके पास था वो सब का सब एक ही से हासिल किया, किसी के पास नहीं था। आदमी या तो ऐसा किसी के साथ चिपट जाए लिपट जाए कि सारा कुछ जो है वो जो कुछ भी है वहीं से हासिल करे, वरना जो भी अहले इल्म है जहां कहीं भी आदमी को इल्म की खुशबू आए वहां जाकर इंसान हासिल करे अपने अपने जौक के मुताबिक अपनी अपनी जिससे निस्बत जिसको हासिल हो जाए। अलबत्ता इस तरीक में यह जरूरी है कि आदमी को निस्बत हो मुनासबत हो, अगर मुनासबत नहीं होगी तो आपको फायदा नहीं होगा। इसको यूं समझ लीजिए कि दुनिया के अंदर आदमी को जब किसी का खून चलाना होता है तो ग्रुप देखा जाता है, अगर खून का ग्रुप मिल रहा है तब तो उसको खून वो फायदा पहुंचाएगा, वरना तुम बड़े से बड़े ताकतवर कार्जन का खून लेके आ जाओ लेकिन आपको ग्रुप नहीं मिल रहा। मोहम्मद अली किले का लिया है उसका ग्रुप आपके ग्रुप से नहीं मिल रहा, आपको जाहिर साहब वो तो बहुत ताकतवर आदमी है, बहुत जो उसने बड़ों के बड़ों के मुंह सुझा दिए तो मेरा खून चढ़ा लो कोई फायदा नहीं होगा अगर ग्रुप नहीं मिल रहा हो। तो अपनी जात में चाहे कोई कितना ही बुजुर्ग क्यों ना हो लेकिन अगर आपको उससे मुनासिबत नहीं है तो फैज भी हासिल नहीं हो सकेगा। हासिल तभी होगा जब आपको उससे मुनासिबत हो, दोनों को निस्बत जब दोनों तरफ से होगी तो फायदा काम होता है, वरना अगर आपको निस्बत और मुनासिबत है तो आप जाते रहिए इंशाल्लाह आपको तो फायदा हासिल हो गई, अगर उन्हें भी आपसे मुनासिबत हो जाएगी तो ज्यादा फायदा हासिल हो। ये जरूरी है, और मुनासिबत नहीं है तो फिर कोई फायदा नहीं। मुनासिबत का क्या मतलब है, मुनासिबत का मतलब ये होता है कि उनके बयान से आदमी अपने जिंदगी में कुछ तब्दीली महसूस करे, असरात जिंदगी में महसूस करना शुरू करे कि हाँ मुझमें कुछ ना कुछ तगैयुर आ रहा है, तब्दीली आ रही है। वरना भाई अगर گدھے پر جو ہے وہ غلاف کعبہ چڑھا دو تو غلاف کعبہ اوڑ لینے سے وہ بیت اللہ نہیں بن جائے گا, تو وہی رہے گا جو ہے. اسی طریقے سے کتابیں لاد لینے سے کوئی عالم نہیں بن جاتا, بلکہ اصل یہ ہے کہ ان کتابوں میں جو علم ہے اس علم پر عمل اگر ہوگا تو پھر تو وہ عالم ہے. کیونکہ علم چاہتا ہے کہ مجھے علم جو اس پر عمل ہو, اور عمل ہوگا تب جب علم ہوگا, تو دونوں لازمی موضوع ہے. عمل کے لیے علم ضروری ہے, اور علم جب آتا ہے تو اس پر عمل ضروری ہے. اگر آدمی کے پاس علم ہو لیکن مجھ سے بھی سکتا ہے وہ کبھی اس کا مطالعہ بڑا وقت ہے. بعض لوگوں کو بیچاروں کو بڑی غلط فہمی ہوتی ہے کہ مجھے معلومات بہت. ہمارے حضرت مولانا صاحبان محمود صاحب اللہ تعالیٰ بڑی قیامت فرمائے ہمیشہ ایک بات فرمایا کرتے کہ دیکھو زیادہ مطالعہ کرنے سے معلومات تو بہت آ جائیں گی. بعض لوگ کہتے ہیں کہ ہمارا علم بہت ہے, تو فرماتے تھے کہ مطالعہ کرو گے تو بلا شبہ تمہیں معلومات تو بہت حاصل ہو جائیں گی, لیکن علم جس سیڑھی کا نام ہے یہ صحبت سے حاصل ہوگا, خالی مطالعے سے حاصل نہیں ہوتا. پڑھنے لکھنے سے آدمی کا مطالعہ وسیع ہوتا ہے, معلومات بہت اس کو ہو گئی, لیکن جس چیز کا نام علم ہے وہ حاصل ہوتی ہے, وہ قلب کے سے منتقل ہوتا ہے اور صحبت سے ملتا ہے. صحابہ اکرام کو بہت سی چیزیں اپنے طور پر معلوم تھی, لیکن صحابہ اکرام جب حضور اقبال صلی اللہ علیہ وسلم کی صحبت میں آئے تو ہی ان کو جلا ملی اور وہ چمکے, ان کا تزکیہ ہوا. اس لیے ضروری ہے کہ آدمی, تو ایک طریقہ یہ ہے علم حاصل کرنے کا کہ کتابوں کا مطالعہ کرے, لیکن اس میں بھی کسی بڑے سے پوچھ لے کہ کن کتابوں کا مطالعہ کروں. ہر کتاب نافے نہیں ہوتی ہر شخص کے لیے, ہر آدمی کو اللہ تعالیٰ نے مختلف صلاحیتیں دی ہوئی ہوتی, اور بعض لوگ بعض کتابیں پڑھ کر گمراہ ہو جاتے ہیں. اس لیے ضرور یہ معلوم کرنا چاہیے کون سی کتاب کا مطالعہ کریں. جو کتاب آپ کو بتائی جائے اس کتاب کے مطابق آپ اس کا مطالعہ کریں, بات سمجھ میں نہ آئے پوچھ لیں, انشاءاللہ اس سے فائدہ ہوگا. اس کے بعد پھر دوسری کتاب, پھر تیسری کتاب, تو مطالعہ کرتے رہیے. ایک طریقہ تو یہ ہے کہ پوچھ پوچھ کر چلیں, اور دوسرا طریقہ یہ ہے کہ آدمی کسی نیک آدمی کی صحبت میں بیٹھے, انشاءاللہ اس سے آدمی کو صحبت بھی حاصل ہوگی اور اس کے ساتھ ساتھ اس کی علم و عمل میں برکت بھی ہوگی. تو یہ دوسرا طریقہ ہے. تو علم حاصل کرنے کا طریقہ ان لوگوں کے لیے میں نے عرض کیا کہ جو لوگ دنیا میں تعلیم تو حاصل کر چکے, لیکن اب ان کے لیے ایسے اوقات نہیں ہیں ان کی مصروفیات کی بنا پر کہ وہ مزید کسی مدرسے میں رہ کر باقاعدہ عالم بن سکیں, تو ان کے لیے ضروری ہے کہ وہ پھر یہ طریقہ اختیار کریں. اسی طریقے سے اخلاق کا معاملہ ہے, اخلاق بھی اسی طرح سے حاصل ہوں گے کہ آدمی کہیں نہ کہیں کوئی نہ کوئی وقت نکالے, روزانہ نہیں نکلتا تو ہفتے میں کم از کم ایک بار ہی صحیح کسی ایسی مجلس میں جا کے بیٹھے جہاں اصلاحی مجالس ہوتی ہوں, اصلاحی بیانات ہوتے ہوں, تو وہاں سن سن کر آدمی کو انشاءاللہ آ بھی جائے گا. میرے حضرت مولانا حکیم اختر صاحب جامعہ برکاتہ العالیہ ہمیشہ ایک بات کہتے ہیں کہ دیکھو بچہ جو ہے وہ سنتا رہتا ہے بات. اللہ تعالیٰ نے کان دو دیے ہیں, زبان ایک دی ہے, اس لیے بولو کم اور سنو زیادہ, کیونکہ جو چیز زیادہ ہے اس کے استعمال زیادہ کرو. کان دو ہیں اس لیے کان کا استعمال زیادہ کرو تو سنو, لیکن زبان ایک ہی ہے اس لیے اس کا استعمال بھی کم کرو, ضرورت پر بولو. اس نے فرمایا کہ بچے کو دیکھو وہ شروع سے ایک زمانے تک صرف سنتا رہتا ہے, سن سن کے بولنا بھی آ جاتا ہے. تو اسی طریقے سے ہم جب کسی مجلس میں صحبت میں بیٹھیں گے تو سن سن کے انشاءاللہ ایک دن بولنے والے بھی بن جائیں گے. اللہ تعالیٰ ہمیں اتنا عطا فرما دے گا کہ پھر ہم خود بات کریں گے. حضرت ڈاکٹر عبداللہ عاطف رحمۃ اللہ علیہ فرماتے ہیں, میں نے اپنے شیخ حضرت تھانوی رحمۃ اللہ علیہ سے پوچھا, بلکہ کہا کہ میں دیکھتا ہوں کہ لوگ جب آپ بولتے ہیں تو لکھتے رہتے ہیں جلدی جلدی سے, تو مجھے اس پر بڑا رشک آتا ہے کہ میں جلدی سے لکھ بھی نہیں سکتا اور لوگ لکھا, اور اگر لکھنے شروع کروں تو بات سمجھ میں نہیں آتی. تو آپ نے فرمایا کہ تم خود ہی شاعری ملفوظ کیوں نہیں بن جاتے, تو فرمایا کہ میں چونک گیا کہ شاعری ملفوظ اور میں, تو فرمایا کہ ہاں بھائی بات یہ ہے کہ آدمی دھیان سے بات سنے, اپنے کان میں بات ڈال لے, جو بات تمہارے کان میں پڑ گئی وہ تمہاری ہو گئی. اب بس ضرورت اس بات کی ہے کہ وقت پر وہ یاد آ جائے, اگر وقت پر یاد آ گئی اور تم نے اس پر عمل کر لیا, اس کو کسی کو کہہ دیا, وہ بات تمہاری ہے, اب تم خود شاعری ملفوظ ہو گئے. تو ہم نے اپنے بزرگوں سے جو بات سنی وہ ہماری ہو گئی, اور ہم نے اب جب آپ سے کہیں یا اور کسی نے آپ سے کہیں اور وہ بات لازم بات ہے کہ ثواب اس کو بھی ملے گا جس سے سنی ہے، اور جو کہہ رہا ہے اس کو بھی انشاءاللہ محروم ہی نہیں ہوگی، کہنے والے کو بھی ثواب ملتا رہے گا اور یہ ثواب جاری جو صدقہ جاریہ بھی ہوگی۔ اس لیے کہیں جا کر مجلس میں بیٹھ کر صحبت اختیار کر کے ان کی باتیں سنی جائیں اور ان کو خاموشی سے سن کر اس نیت سے سنے آدمی کہ ہم انشاءاللہ عمل کریں۔ یہاں ایک بات اور میں کہہ دوں، بعض لوگ آتے تو ہیں مجلس میں لیکن مجلس میں آنا دو طرح کا ہوتا ہے، ایک اپنے اصلاح کی نیت سے آتے ہیں کہ بھئی ہم دین کی بات سنیں گے انشاءاللہ اور اگر قابل اصلاح کوئی بات ہم میں ہوگی تو ضرور اپنی اصلاح کریں گے۔ تو یہ طریقہ ماشاءاللہ سب سے عمدہ ہے کہ آدمی اس نیت سے آئے، اپنی اصلاح کی نیت سے، حتیٰ کہ کہنے والا بھی اس نیت سے کہے بات کہ جو بات میں کہہ رہا ہوں دوسروں کو اگر مجھ میں وہ کمی ہوگی تو انشاءاللہ میں بھی اس کمی کو پورا کروں گا، اپنی اصلاح کروں گا۔ بلکہ میں نے اپنے بزرگوں سے یہی سنا کہ جب کوئی کمی کوئی بات اپنے اندر وہ دیکھتے تھے تو اس کو مجلس میں بیان کر دیا کرتے تھے اور فرمایا کہ اس نیت سے بیان کرتے تھے تاکہ میری اصلاح ہو جائے اپنے نفس کو سنانے کے لیے۔ اور جب آدمی اپنے نفس کو سنانے کے لیے کہتا ہے تو اپنی اصلاح تو ہوگی ہی، دوسرے کی بھی ہو جائے۔ تو آپ آنے والے اس نیت سے آئیں کہ ہماری اصلاح ہو جائے، ہم اس لیے مجلس میں جا رہے ہیں، صحبت میں جا رہے ہیں اصلاحی مجلس میں تاکہ ہماری جو ہے وہ اصلاح ہو جائے، ہم میں جو کمی ہے خامی ہے وہ دور ہو جائے۔ مجلس میں آنا برائے تنقید نہ ہو، بعض لوگ برائے تنقید آتے ہیں تو اس سے کوئی فائدہ حاصل نہیں ہوتا، تنقید تو وہ کر لیتا ہے لیکن جو فائدہ اصلاح کا ہوتا ہے اصلاح کا فائدہ نہیں ہوتا۔ اللہ رب العزت نے قرآن مجید میں ایک جگہ ارشاد فرمایا کہ یعنی ذکر کیا ہے ان وہاں بڑے بڑے کافروں کا اور ان کے بارے میں فرمایا کہ وکانو مستفسرین، معمولی لوگ نہیں تھے، وہ لوگ تھے جن سے کہا جاتا تھا کہ صاحب آپ تبصرہ فرمائیے اس بات پر، جیسے اس زمانے میں بعض دانشوروں کو کہ آگے مائک رکھا جاتا ہے کہا جاتا ہے کہ جناب آپ کیا کہتے ہیں اس بارے میں، آپ کیا کہتے ہیں اس بارے میں، تو قرآن نے ان کے بارے میں جن کو زال کہا ہے گمراہ لوگ تھے کہ یہ کہا کہ وکانو مستفسرین، ان سے کہا جاتا تھا کہ آپ تبصرہ کیجیے اس پر۔ اس لیے بعض لوگ اپنے آپ کو سمجھتے ضرور ہیں کہ وہ دانشور ہیں لیکن وہ اللہ کی نظر میں بھی دانشور ہیں یا نہیں، پہلے عقل ہیں یا نہیں۔ اللہ تعالیٰ نے قرآن مجید میں ایک معیار بیان فرمایا تھا، ان فی خلق السماوات والارض واختلاف الليل والنهار لآیات لأولی الألباب، کہ اللہ تعالیٰ نے جو آسمان و زمین کو پیدا کیا ہے اس میں اللہ تعالیٰ نے نشانیاں رکھی ہیں عقل والوں کے لیے، اولی الألباب عقل والوں کو کہتے ہیں۔ اور آگے فرمائے کہ عقل والے ہیں کون، دیکھیے آگے صفت جو بیان فرمائی عقل والوں کی، الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم ویتفکرون فی خلق السماوات والارض ربنا ما خلقت ھذا باطلا سبحانک فقنا عذاب النار، یہ ہے عقل والے۔ الذین یذکرون اللہ قیاما وقعودا، جو اللہ کا ذکر کرتے ہیں اللہ کو یاد کرتے ہیں صبح و شام، بیٹھ کر بھی کھڑے ہو کر بھی، قیام یعنی حالت قیام نہ ہو تب بھی اللہ کو یاد کر رہے ہیں، حالت قعود میں بیٹھے میں تب بھی اللہ کو یاد کر رہے ہیں، وہ اعلیٰ جنوبہم اور اگر پہلو کے بل لیٹے میں تب بھی اللہ کو یاد کر رہے ہیں، اور صرف یاد ہی نہیں کر رہے ہوئے تب کروں ابھی خلق السماوات والارض، آسمان و زمین کی پیدائش میں غور کرتے ہیں کہ کوئی ذات تو ہے، کوئی تو ہے جس نے ان کو بنایا ہے، اتنا بڑا آسمان بنا دیا، اتنی بڑی زمین بنا دی، بغیر ستون کے آسمان کو قائم کر دیا، اس میں چاند ستارے ڈال دیے، تو آخر کوئی تو ہے دنیا میں، آپ پوچھئے کسی سے کس نے بنایا آسمان کو، کیا آپ کو دنیا میں کوئی دعوے دار ملے گا جو کہے کہ میں نے بنایا، کوئی نہیں ملے گا۔ حتیٰ کہ کافروں سے بھی پوچھو تو وہ یہ کہیں گے کہ اللہ نے بنایا، کیونکہ اس کی سوا کوئی جواب نہیں ہے۔ اللہ رب العزت نے آسمان و زمین کو فرمایا تفکروا فی خلق السماوات والارض، وہ آسمان و زمین کی تخلیق میں سوچتے ہیں فکر کرتے ہیں اور ساتھ میں یہ بھی کہتے ہیں ربنا ما خلقت هذا باطلا، اللہ تم نے ان کو ایسے ہی پیدا کر دیا، سبحانک آپ کی ذات پاک ہے تمام عیوب سے، فقنا عذاب النار، ہمیں دوزخ کے عذاب سے بچائی۔ اس سے یہی پتہ چلا کہ ان کا دوزخ پر اعتقاد ہے کہ دوزخ بھی موجود ہے، جنت بھی موجود ہے، فرشتے بھی موجود ہیں، آخرت بھی موجود ہے، یہ ساری کی ساری چیزیں موجود ہیں۔
तभी तो वो कहेंगे ये रब्बना मा खलकता हज़ा बातिला सुभानक फ़क़ीना अज़ाब अन्नार के मजीद उनकी दुआओं का जिक्र किया लंबा। तो बहरहाल यहाँ पर अल्लाह ने उन लाखल और अहले अक़्ल उनको करार दिया है कि अल्लाह का जिक्र करते हैं सुबह शाम, तो वो है अल्लाह वाले के लिए। तो सबसे ज्यादा अकलमंद लोग वो हैं जो अपनी दुनिया के साथ साथ आखिरत की फिक्र करते हैं। देखिए दुनिया में माँ बाप दुनिया के उलूम सिखाते हैं, पढ़ाते हैं, कॉलेजों में पढ़ाया, यूनिवर्सिटियों में पढ़ाया, किसी को इंजीनियर बना दिया, किसी को जो है अकाउंटेंट जो है वो उसके अकाउंट की नौकरी मिल गई, किसी को कुछ मिल गया और दुनिया के एतबार से वो कामयाब समझे जाते हैं। इंतहा कामयाबी के इंसान किसी मुल्क का वजीर आजम सदर बन जाए या जो है इस दुनिया के एतबार से जनाब किसी बैंक का मैनेजर बन जाए या जो है वो अच्छे पौधे पर पहुंच जाए बस। तो दुनिया के अंदर इंसान जो कुछ सीखता सिखाता है उसका हासिल से भी है, इससे ज्यादा नहीं। लेकिन जो जिनको अल्लाह ने बसीरत अता फरमाई है उनकी नजर में ये सब चीजें कुछ भी नहीं, उनकी नजर में इसके बाद भी एक जहान है जिसकी फिक्र जरूरी है। तो आदमी सिर्फ इस दुनिया के ये माँ बाप हकीकी माने में खैरखा वो हैं जो अपने बच्चे की जहां दुनिया की फिक्र करते हैं वहां उसके साथ साथ आखिरत की भी फिक्र करें। जब दुनिया की फिक्र कर रहे हैं तो आखिरत की फिक्र क्यों नहीं करते? यहां की जिंदगी तो बहरहाल चंद रोजा है, 20 साल 30 साल 40 साल में हमेशा कहा करता हूं कि भाई 30 35 साल तो आदमी के पढ़ने पढ़ाने में गुजर जाते हैं। आमतौर पर 25-30 साल में जाकर आदमी अपना इल्म जो है वो कंप्लीट करता है, मुकम्मल करता है, फिर नौकरियों की तलाश होती है और न जाने किस किस तरीके से जाकर उसको कहीं नौकरी मिलती है। तो शौक किसी की 25 साल की उम्र हो जाती है, किसी की 30 साल की हो जाती है और किसी की उससे भी ज्यादा। अब रह क्या जाता है हमारे पास? अगर हमारी उम्र 60 साल है तो उसमें भी जो है वो हम ज्यादा से ज्यादा 20 साल कह सकते हैं कि उसमें आदमी, वरना आजकल 40 के बाद जो है पता चला किसी को शुगर हो गई, किसी के जो है मसाना कमजोर हो गया, किसी का दिल कमजोर हो गया, किसी को जो है बेचारे को दर्द जिगर हो गया, किसी को दर्द गुर्दा हो गया, किसी को पथरी हो गई, सारी जिंदगी की लज्जतें खत्म होनी शुरू हो जाती है। किसी के दाल में कीड़ा लग गया तो साफ के अब दांत निकलने शुरू हो गए, तो सारी जिंदगी के मजे किरकिरे होते रहते। हमने जो 30 साल में हासिल किया 10 साल तक उसके मजे लूटे और उसमें भी पूरी तरक्की तो नहीं इंसान की होती, यानी सही माने में जब तरक्की का जमाना आता है तो 50-55-60 साल की उम्र हो चुकी होती है और उस वक्त आदमी जो इजलाज नहीं होता कि वो जनाब या चने चबा सके या उसके दांत सलामत हों या और दूसरे मजे ले सके, नामुमकिन हो जाता है मुश्किल इस जमाने में खासतौर पर। और जबकि उम्रों का अब जो विराट है वो भी क्यों गया है आहिस्ता आहिस्ता पिए की बजाय इसके कि हमारे यहाँ तो खासतौर पर उम्रें लंबी नहीं है 40-45 और कोई नहीं मारता तो मार देते हैं लोग दूसरे मार देते, उससे कोई नहीं मरता तो तब भी नहीं छोड़ते दूसरे मार देते। अब एक आदमी ने बेचारे ने पढ़ा लिखा है न जाने कितनी मुसीबतों से पढ़ा पता चला कोई आया मार के चला गया, सारी तालीम वालीम सब खत्म। अब पता भाई आखिरत के बारे में क्या सोचा? दुनिया तो खत्म हो गई, जो कुछ पढ़ा था वो भी खत्म। तो मेरे भाई मैं ये नहीं कहता कि पढ़ो मत, इंजीनियर बनो, पायलट बनो, जो चाहे बनो, लेकिन अपने दीन से क्यों दूर होते हो? इस कीमत पर मत करो कि हमारा दीन हाथ से चला जाए और दुनिया मिल जाए, ये घाटे का सौदा है। हाँ दुनिया में जितने तरक्की कर सकते हो करो, लेकिन अपने दीन को हासिल करके दीन पर चलते हुए चाहे डॉक्टर बनो, चाहे इंजीनियर बनो, चाहे पायलट बनो, कुछ भी बनो, शरीयत ने मना नहीं किया। लेकिन हम घाटे में उस वक्त रहते हैं कि दुनिया तो हमने हासिल कर ली, दिल पर सदर मुमलिकत बन गया आप, लेकिन दीन हमारे पास नहीं है। तो बताइए हमने क्या कमाया, क्या हासिल किया? और अहदे जितने भी मेरे भाई ये भी अल्लाह ताला की तरफ से अमानत है हमारे पास, एक एक चीज के बारे में सवाल होगा। अब आदमी ने अगर अपने अहदे से इंसाफ किया है तब तो ठीक है, लेकिन खुदा ने अगर इंसाफ नहीं किया और जैसा क्या उमूम इसी बात का 99% जो है मामला यही है कि हम अपने अहदे से इंसाफ नहीं करते, मनसब से इंसाफ नहीं करते। कोई वजीर है तो वो अपनी वजारत से इंसाफ नहीं कर रहा, कोई मुशीर है तो अपनी मशावरत जो है वो सही अंजाम नहीं दे रहा, और इसी तरीके से दीगर मामला है। हर आदमी खुद ही जानता है अपने आप को बेहतर तौर पर। अभी असर के बाद एक बच्चा यहां पर आया, नौजवान से लड़का था, रास्ते में मुझे मिला और कहने लगा कि मैं मुझे एक मसला है। मैंने कहा बताओ भाई, पूछो क्या बात है, मालूम होगा तो बता दूंगा। तो काफी देर चुप रहा, फिर कहने लगा कि मुझे जो है मसला बयान करना, मैं कहूँ बयान करो भाई, मैं कह रहा हूँ बयान करो, लेकिन उसने बेचारा सीढ़ी हो रहा पहुंच गया, कोई बात की नहीं। फिर कहने लगा मेरा नाम ये, मैंने कहा तुम नाम वाम छोड़ो, अपने बात बताओ क्या कहना चाहते हो। बस आखिर में उसने कहा कि मैं अपने बारे में आपसे मालूम करना चाहता हूँ। मैंने कहा मेरे पास ऐसा कोई नहीं है कि तुम्हारे बारे में मैं तुम बताऊंगा तुम क्या हो, क्या बनोगे, क्या करोगे, कहाँ जाओगे, ये ऐसा इल्म मेरे पास नहीं। मैंने कहा तुम्हें अपने बारे में ज्यादा मालूम होगा, अगर आदमी अपने आप को जानता है दूसरों को क्या जानता है, बल्कि बालोकात तो अपने आप को भी नहीं जानता, यानी मुस्तकबिल के एतबार से कि हम क्या करेंगे, माजी तो जानते हैं हमने क्या किया, लेकिन आइंदा क्या करेंगे इस एतबार से हमें अपना भी नहीं पता। इसीलिए बुजुर्गों ने फरमाया कि अपने नफ्स पर भी आदमी एतबार न करे, अपने आप को यह ना समझे कि मैं बस कुछ हो गया, अब मुझे जो है वो शैतान गुमराह नहीं कर सकता, वसवसा नहीं आ सकता। अरे हम क्या चीज है, अगर यूसुफ अलैहिस्सलाम फरमा रहे हो माँ ऊपर रही हूँ नफ्सी इन नफ्सलाम मारा तुम बिस्सू चिल्ला मारा तुम्हारे, मैं अपने नफ्स की बर्बाद नहीं करता, क्योंकि नफ्स तो जब भी हुक्म देगा वो बुराई पर हुक्म देता है। और इसी चीज को मैंने शुरू में बयान किया था कि बुराई तो हमारी रात में मौजूद है, अच्छाई लाने के लिए मेहनत करनी पड़ेगी, अखलाक बनाने के लिए मेहनत करनी पड़ेगी, वरना बद अखलाकी है तो हमारे अंदर मौजूद है पहले से, अब अखलाक कहां से लाएंगे। अखलाक तो हमने सौगतों से हासिल होंगे। अब बात चीजें वो हुआ करती थी जो माँ बाप से वर्षे में मिलती हैं, लेकिन अफसोस है कि आज इस जमाने में वो तरबियत वालदेन नहीं करते। घरों के अंदर हमारी अखलाक की तरबियत बहुत कम होती है, बहुत कम लोग ऐसे हैं कि घरों में माँ बाप अखलाक सिखाते हों, वरना आमतौर पर जहां अखलाक सिखाने चाहिए थे अब वो चीजें जो घरों में सीख के आता है आदमी, अब वो चीजें भी आदमी को बाहर सिखानी पड़ती है। एक बुजुर्ग ने एक बच्चे से एक बात कही तो उसने मजाकन कहा कि मैं तो छोटी किताबें पढ़ता हूं और बड़ी किताबों का तालीम है, मुझे ये बात नहीं। तो आपने फरमाया कह रहे नालायक ये चीजें तो माँ बाप से वर्षे में मिलती हैं, इसका किताबों से कोई ताल्लुक नहीं है, अखलाक से मुताल्लिक एक बात थी। तो उन्होंने कहा कि मैं अभी छोटी किताबों का तालीम लूंगी, तो अगर जवाब दिए कि छोटी किताबों का हो या बड़ों बड़ी किताब का, ये चीजें घरों से मिलती हैं हासिल होती हैं। कुछ जमाना था जब घरों में इन चीजों का चर्चा होता था, बच्चों को छोटे बड़ों की कमी सिखाई जाती थी, लेकिन अब तो बड़ों के सामने बैठकर जो है वो जो कुछ होता है, आजकल बाप भी कहता है कि बेटे से मेरा दोस्त है, मैंने इसको अपना दोस्त बनाया, और बेटा भी कहता है कि मेरे ये अब्बा नहीं मेरे दोस्त। इस एतबार से वो दोस्ती अच्छी चीज है कि भाई जो बात है अपने बाप को बता दे आदमी, लेकिन इस एतबार से कि अब उनसे हंसी मजाक भी ऐसा हो रहा है, उनके सामने सिगरेट भी पी रहा है, उनसे उल्टे सीधे मजाक भी कर रहा है, उनके साथ सारे जो है वो मजलिसें भी उल्टी सीधी हो रही है, सब साथ हो रही है, ये कहा कि दोस्त इससे तो फिर अखलाक बिगड़ेंगे इंसान। अगर अल्लाह ताला हम सब की इस्लाह फरमाए, जो खराबियां खामियां हैं इनमें मौजूद हैं, अगर हम ये चाहते हैं कि उनका तदारुक हो, तो हमें चाहिए कि अल्लाह वालों की सोहबत इख्तियार करें, अहलुल्लाह की सोहबत इख्तियार करें, क्योंकि जहां जो चीज मिलती है आपको वहां तो जाना ही पड़ेगा, जहां जो चीज मिलती है वहां जाना पड़ेगा। इसलिए अल्लाह है तो हर जगह मौजूद, लेकिन उनको हासिल करने के तरीके क्या है कि आपको अहलुल्लाह से मिले, अल्लाह वालों से अल्लाह मिलता है। इसलिए जब उनकी सोहबत में बैठेंगे तो हमें तरीके आएंगे वो कि किस तरीके से अल्लाह ताला को हम हासिल कर सकते हैं, उनकी मोहब्बत को हासिल कर सकते हैं। जैसे तो अल्लाह ने कुरान मजीद में देश का तरीका बता दिया, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी, ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम आप क्या कीजिए लोगों से कि अगर तुम ये चाहते हो कि अल्लाह तुमसे मोहब्बत करे तो मैं फत्तबिउनी मेरी इत्तिबा करूं। लेकिन इत्तिबा क्या चीज है वो भी तो सीखनी पड़ेगी। बाद लोगों को बेचारों को आदाब भी सही तौर पर मालूम नहीं होते। रहमतुल्लाह अलैह ने एक वाक्य लिखा कि एक जगह एक बुजुर्ग है, तो वो बड़े अदब करते थे बुजुर्गों का, तो उन्होंने ये सोचा कि भाई ये बुजुर्ग बहुत ही बड़े बुजुर्ग हैं और इनका इनकी जो बरकत है वो हमें हमेशा हासिल रहनी चाहिए, इसलिए इसका एक ही हल है कि इनको मार के यहीं दफन कर दो ताकि इनकी बरकतें जो है वो यहां से निकलेगी। तो भाई ये जो मोहब्बत है ये या ये जो अदब है जो कोई अदब नहीं है, ये तो बस अखलाकी की बात है, तो बहुत ही बुरी बात। बाद लोग जो है वो इन चीजों से भी आरी होते हैं, वो समझते हैं कि भाई बस इसको मार दो। एक शख्स ने अपने उस्ताद को कहा, उस्ताद हमें तुमसे बड़ी मोहब्बत है। अच्छा फिर क्या है मोहब्बत है? उस्ताद हम चाहते हैं तुम जन्नत में जाओ। तो क्या करेगा, हम तुमको मारे ताकि तुम शहीद हो जाए जन्नत में जाओ। ये ऐसी मोहब्बत जो है वो किसी काम की नहीं है। ऐसी मोहब्बत क्या हो सकता है, वो तो बेचारे जन्नत में चला जाएगा लेकिन खुद तुम कहाँ जाओ। तो हर चीज के अदब और आदाब है, इनको सीखना तो बहरहाल पड़ेगा। कहाँ से सीखना पड़ेगा उसके लिए मैंने बता दिया। अब अल्लाह ताला ने हमें मुख्तलिफ जो है वो अपने बुजुर्ग दिए हैं, जिसको जहाँ मुनासिबत हो आ जाए, उनकी सौगत में रहे, उनकी खिदमत में रहे, उनकी बातें सुने। और आदमी जब साथ रहता है तो ये चीज वो देखता है कि भाई वाकईतन जो है वो लिल्लाहियत है या नहीं, पता चल जाता है। चंद रोजा सौगत से पता चल जाएगा कि लिल्लाहियत क्या है, अगराधो मकासिद इनके क्या है। आज लोग जो है वो लोगों से मोहब्बत भी करते हैं तो वो देखते हैं कि वो अगर बड़ा आदमी आ गया, पैसे वाला आ गया तो उसके खड़े होकर मिल लेंगे, तो गरीब आदमी आ गया तो उसको हाथ भी नहीं पकड़ाते, सही तौर पर उसको जवाब भी हाँ दस मुंह करके ले लेते हैं। पैसा को मैंने देखा वो उपचार श्रावण करते होकर जवाब के बाद एक मैं सलाम हो गया फू करके लेते हैं, वो बेचारा हाथ पकड़ाता था ये उंगली के लिए। ये कोई चीज नहीं है, असल यही चीजें सीखने की होती है। अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो सुन्नतें हैं और आपकी इत्तबा है तो किस कहाँ पर इत्तबा करनी चाहिए, कैसे करनी चाहिए। अब हम दूर नहीं जाते, अपनी मस्जिद में देख रहे हैं, मैंने देखा बाद लोगों को रमजान मुबारक में एक साहब कुरान मजीद पढ़ रहे हैं और एक साहब हमारे मुसाफे के लिए, तो वो बेचारा कुरान से बंद करे उससे मुसाफा करे, ये कहाँ पैदा करे। ये तो बेहतरी की बात है, एक आदमी कुरान से पढ़ रहा हो उसको मजबूर मत करो। जब उसके दोनों हाथ बिचारे के बाद एक आदमी मोटरसाइकिल स्टार्ट की भी होती है और जरा सा जो है वो उसको अगर हम छोड़ दें तो बंद हो जाती। अब वो आदमी मुसाफे के लिए खड़ा हो, बेचारा अपने उससे मुसाफे के लिए हाथ की बंद हो गई, मुश्किल से स्टार्ट की फिर। तो ये कोई अदब नहीं, ये सीखना पड़ता है ये सब चीजें। जब ये अदब के खिलाफ चीजें, असल में मोहब्बत किसका नाम है? मोहब्बत दूसरे को दुख पहुंचाने का नाम नहीं है बल्कि सुख पहुंचाने का नाम है। देखिए साहबा इकराम, सही बात हमारी समझ में आती है, कुछ साहबा इकराम पकड़े गए कैद में काफिरों की। एक काफिर ने साहबी से पूछा, क्या तुम ये चाहते हो कि तुम्हारी जगह हम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को फांसी दे दें, यानी तुम्हें हम आजाद कर दें और हम उनको यहां लाके फांसी पर चढ़ा दें। उन्होंने जो जवाब दिया किसी शायर ने अपने शेर में उसको बंद किया है, तो ये सब कुछ है गवारा, ये सब कुछ है गवारा, मगर ये हो नहीं सकता कि उनके पांव के तलवे में एक कांटा भी चुभ जाए। हमें तो मार डालो, काट डालो, गोटियां अलग अलग कर दो, लेकिन हमें हमसे ये मत चाहो कि हमारे महबूब के पैर में और पांव में एक कांटा भी चुभे। हम ये भी पसंद नहीं करते, हमारा अगर खून लेना तुम ले लो, हमें मारना है मार। तो असल बात यही है कि जिससे मोहब्बत हो आदमी कोशिश करके सीखे कि किन चीजों से खुश होते हैं, किन चीजों से नाराज होते हैं, कौन से औकात मिलने के हैं और कब जाएंगे तो फायदा होगा, कब जाएंगे तो उनके औकात काम में खलल पैदा होगा। इन सब चीजें सीखने के बाद तो आदमी उस वक्त उससे उन्हें खुशी होगी, राहत होगी, क्योंकि मोहब्बत जिससे होती है आदमी ये चाहता है कि उसको राहत पहुंचे हमारी जात से। अगले साहब ने एक हाथ में किताबें उठाई नहीं, दूसरे में जूते, हवा मुसाफा करना चाहते हैं, नतीजा ये कि वो बेचारा किताब या तो बगल में जावे जाके किताब को जो है वो जूते वो नीचे रखते हो तब जाके आपसे मुसाफा हो। तो ये अदब नहीं, ये सब सीखने की चीजें होती हैं। बाद लोग बुजुर्गों की सहूलतों में तो साल आसान रहते हैं लेकिन उन्होंने ये आदाब भी नहीं आते। अब मजलिस में आ रहे हैं, पता चला 20 आदमी बैठे हैं, अब वो कोई आपस में बहस कर रहे हैं, या आके अस्सलाम वालेकुम भी करेगा ऊंची आवाज से और एक एक से मुसाफा करे, एक एक से 20 आदमियों से मुसाफा, कोई जरूरी नहीं। बल्कि जब कोई अहम काम हो रहा हो, मीटिंग हो रही है, मजलिस हो रही है, अगर आप पहुंच गए वहां पर तो वह खामोशी जाकर बैठ जाइए, सलाम करने की जरूरत नहीं। जब फारिग हो जाए तो फिर बेशक कहिए अस्सलाम वालेकुम, लेकिन अगर मसरूफ है तो जरूरत है सलाम करने की। और इसी तरीके से अगर आप साहिब मजलिस के बाद चले गए उनसे मुसाफा कर लिए काफी, सबसे मुसाफा करना भी जरूरी नहीं, और जब वापस जाए उस वक्त तो बिल्कुल जरूरी नहीं। अस्सलाम वालेकुम कहे और आने बाद औकात मुसाफे से भी तकलीफ होती है कि आदमी मसरूफ है दूसरा आदमी मुसाफा करे, जैसा कि मैंने बताया। तो इन चीजों का बड़ा ख्याल रखना चाहिए। बाद लोग आते हैं वजू खाने से, वजू करके ठंडे हाथ होते हैं और मुसाफा वजू करेंगे, पूरे हाथ गीले हैं और दूसरे के हाथ में पानी और गीले कर दिए,
ہو سکتا ہے کسی کو بیچارے کو تکلیف پہنچے. یہ عمل بھی بد اخلاقی میں آتا ہے, اس کے زمرے میں آتا ہے. اگر کسی سے مسافہ ہی کرنا ہے تو یا تو اپنے ہاتھ خشک کر لو, ٹھنڈے ہیں تب تب بھی مسافہ کرنے کی ضرورت نہیں. بعض لوگوں کو تکلیف, خاص کر بوڑھے لوگ, اگر ٹھنڈا ہاتھ ملاؤ گے انہیں تکلیف پہنچتی ہے, ٹھنڈ لگتی ہے, مسافہ مت کرو اس کا. یہ وہ چیزیں ہیں جو بظاہر تو چھوٹی چھوٹی سی ہیں, لیکن میں نے مثال کے طور پر اس لیے عرض کر دیا کہ جب ہم صحبت میں جا کے بیٹھیں گے کسی اللہ والے کی, یہ چیزیں ہمیں سیکھنے کو ملیں گی. چھوٹی چھوٹی سی باتیں لیکن سیکھنے کو ملتی ہیں. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب کی اصلاح فرمائے, جو خامیاں کوتاہیاں خرابیاں ہم میں ہیں ان کو دور فرمائے, آپس کی محبتیں عطا فرمائے. آج کل جو یہ اس بات کو بھی سمجھ لینا چاہیے کہ ہم دیندار تو کہلاتے ہیں, دین ہمیں محبت سکھاتا ہے, ایک دوسرے سے خیرخواہی سکھاتا ہے. کسی کے لیے بغض دل میں نہ رکھیے, حسد مت رکھیے اور تکبر مت کیجیے کہ اپنے آپ کو بڑا سمجھ رہے ہیں, دوسرے کو کمتر سمجھ رہے ہیں. اگلے میں سمجھ رہے, اس لیے کہ اس کا فیصلہ تو اللہ تعالیٰ کریں گے کہ بڑا کون ہے چھوٹا کون ہے. یہاں آپ جن کو حضرت حضرت کہتے ہیں ضروری نہیں کہ اللہ کی نظر میں بھی وہ حضرت ہی ہوں, یہ وہاں فیصلہ ہوگا. اس لیے ہمارے ڈاکٹر ادوائی صاحب رحمۃ اللہ علیہ بات فرمایا کرتے تھے کہ جب بہت سارے لوگ مسافر کے لیے آتے ہیں تو میں بڑا خوش ہوتا ہوں, تو بڑا خوش ہوتا ہوں کا کیا مطلب ہے؟ کیا وہ چاہتے ہیں کہ لوگ آئے مسافر کر؟ نہیں, آگے خود فرمایا کہ میں خوش اس لیے ہوتا ہوں کہ اتنے سارے لوگ ہوتے ہیں, نیت یہ کر لیتا ہوں کہ ان میں اللہ کوئی تو تیرا مقرر ہوگا, کوئی تو تیرا نیک بندہ ہوگا, اور جس کے ہاتھ میں میرا ہاتھ جب جائے گا تو جہاں آپ نے فرمایا مغفرت ہو جاتی ہے تو اس کی مغفرت ہوگی, میری بھی ہو جائے گی. تو جب آدمی یہ نیت کر لے گا تو آپ جو بڑا پن ہے وہ ختم ہو جائے گا, کیونکہ بعض اوقات بجک پیدا ہوتا ہے کہ میں تو جو ہے کچھ بن گیا, اتنے سارے لوگ مسافر کرتے ہیں, صاحب آ کر کچھ کہہ تو صحیح. جب یہاں یہ خناس دل میں آیا, دل میں شیطان نے وسوسہ ڈالا, بس سمجھ لے وہیں سے کوئی زوال سمجھ لیں. اس لیے بزرگوں نے اس کی بھی اصلاح فرمائی کہ اگر مسافر کر رہے ہیں لوگ تب بھی اپنی نیت یہ نہیں رکھو کہ بھئی میں بڑا قابل ہوں جو مجھ سے مسافر کر رہے ہیں, بلکہ نیت یہ کرو کہ اللہ کے بندوں میں کوئی ایک ایسا ہو کہ جس کے مسافر کرنے سے اللہ اس کی بھی مغفرت فرما دے, میری بھی مغفرت فرما دے. تو دیکھیے ہمیں یہاں پر بھی ہماری اصلاح کی گئی, تو قدم قدم پر اصلاح ہے. ایک بات آج کل اتفاق میں کل ہی میں کتاب کا مطالعہ کر رہا تھا, بلکہ حضرت مولانا حضرت شیخ الحدیث کی کتاب آپ بھی تھی اس کا میں پڑھ رہا تھا, تو بڑی اچھی بات ہے آئی, اور الحمدللہ میں اشش کر اٹھا کہ پہلے بزرگان دین اپنی اولاد کی تربیت میں کس درجے محنت کرتے. تو حضرت شیخ الحدیث رحمۃ اللہ علیہ کے جو والد تھے, ان کا رشتہ آیا, ان کے والد اچھے جہاں سے آیا رشتہ, وہ لوگ صاحب ثروت لوگ تھے, مالدار لوگ تھے, اور بڑے اچھے تعلقات تھے ان لوگوں کے آپس میں, لیکن یہ نہیں چاہتے تھے کہ یہاں رشتہ ہو. لیکن پھر بھی اپنے بیٹے سے پوچھ لیا, کبھی فلاں محترمہ کا تمہارے لیے رشتہ آیا ہے, کیا کہتے ہو؟ تو انہوں نے معذرت کر دی. اس کے بعد پھر یہی خاتون ان کے ہاں یہ حضرت شیخ الحدیث جایا کرتے تھے, فرمایا جب میں 6-7 سال کا تھا تو میں جایا کرتا تھا, وہ بڑی محبت سے پیش آتی تھی, انتہائی نفیس اور خاتون تھی, اور میں جب جاتا مجھ سے انتہائی محبت اور لگاوت کا اظہار کرتی تھی. اور ساتھ میں یہ بھی جے والد صاحب نے کہا کہ بھائی تم نے تو انکار کر دیا تھا میرا, لیکن یہ زکریہ میرا بیٹا ہے اور میں اپنی بیٹی کی نکاح نکاح اس سے کروں. تو اتنا اصرار کیا انہوں نے کہ ان کے والد نے امتحان پوچھ لیا کہ تم کیا کہتے ہو؟ تو انہوں نے کہا کہ میرے اندر یہ طاقت نہیں کہ میں خاندان لیے لیے ان کے پیچھے پھرتا رہوں, مطلب یہ تھا کہ میں نہیں کروں گا. اور اس کی تشریح بھی انہوں نے خود یہ فرمائی کہ ان کے جو شوہر تھے تو وہ اپنی بیوی کے عاشق, اور بیوی مشہرے پر بیٹھی رہتی تھی بس, اور بڑی نفیس جیسا کہ لکھا ہے خاتون تھی, اور شوہر جو ہے وہ پاندان لے کے وہاں پہنچتے ہوئے کہتے ذرا ایک پان لگا دو. تو حضرت فرماتے ہیں کہ مجھے یہ بات بڑی ناگوار گزرتی تھی کہ پاندان لے لیے پھر میں پیچھے پیچھے ایک پان لگا دوں. تو کہا کہ میرا بھی اگر یہ ہو گیا, واسطہ پڑ گیا, تم ان کی جیسی ماں ویسی بیٹی, عام طور پر قاعدہ یہی ہوتا ہے, تو تربیت تو ماں ہی دیتی ہے نا بچی کو, ہو سکتا ہے مجھے بھی پاندان لے لیے پھر نہ پڑ. لیکن یہ جواب سن کر ان کے والد نے فرمایا کہ سر اپنی بات بتائی کہ دیکھو ان خاتون سے میرا بھی رشتہ آیا تھا, پیغام آیا تھا,
لیکن میں نے بھی اپنے والد سے معذرت کی تھی، میرے اور تمہارے جواب میں بڑا فرق. میں نے یہ کہا تھا کہ اگر ان شہزادی سے میری شادی ہو گئی تو پھر تو بوریے پر کبھی کبھی لیٹنا ہی نصیب ہوگا. مطلب یہ تھا کہ اب تو ہم بوریے پر لیٹتے ہیں نیچے، اور اگر اتنی شادی ہو گئی تو پھر تو بوریے پر کبھی کبھی لیٹنا نصیب ہوگا. تو فرمایا میں نے یہ جواب دیا تھا اور تمہارے جواب پر تکبر کی بو آتی، اتنی باریکی تھی. یہ جواب پسند نہیں کیا، اس سے معلوم ہوا بظاہر کہ تم نے اپنے آپ کو بڑا سمجھا اور ان کو کمتر سمجھا. تو خود وہاں فرمایا کہ اللہ تعالیٰ والد صاحب کی مغفرت فرمائے، ان کو غریب رحمت کرے، کہ اتنی چھوٹی چھوٹی باتوں پر غریب فرماتے تھے اور نظر تھی. فرمایا کہ ایک مرتبہ ایسا ہوا کہ یعنی اتنی نظر تھی ان کی کہ نماز میں جب کھڑے ہوتے تھے تو چونکہ چھوٹے تھے اور اللہ تعالیٰ نے بڑا خوبصورت، بہت ہی خوبصورت، اس بات کی تو قطع اجازت نہیں تھی کہ بڑے آدمی کو، بڑے کو، اپنے سے بڑے کو سلام کرے. یعنی اس اعتبار سے کہ جو بڑے درجے کے طالب علم ان سے تعلقات یا میل ملاپ یا پھر تکلفی ہرگز پسند نہیں تھی، کیونکہ یہ چیز مولک ہے انسان کے لیے، اخلاق اور چیز ہے. لیکن جو چیز شریعت نے منع کیا ہے جس سے، تو اس سے ممانعت ہی رہنی چاہیے. تو فرمایا کہ ہمیں اس بات کی بھی ضرورت نہیں ہوتی تھی کہ ہم سلام میں پہل کریں، اور اگر کسی بڑے نے ہمیں سلام کیا تو پوچھ لیتے تھے کون تھا، کیا نام، کیا تعلق ہے تمہارا. تو اس پر گرفت رکھتے تھے، نظر رکھتے تھے. اور یہ بھی فرمایا کہ اگر نماز میں ایک مرتبہ کسی کے ساتھ کھڑے ہو جاتے تھے اور دوبارہ اگر اسی کے ساتھ کھڑے ہو گئے، اس پہ بھی گرفت ہو جاتی تھی کہ کیا بات دوستی کر رکھی تم نے اس پہ، کیا نماز میں اسی کے ساتھ کھڑے ہوتے. تو یہ گرفت تھی والد کی طرف سے کہ بھائی بچہ جو ہے بگڑ نہ جائے، اور کسی سے مانگنے کا تو سوال ہی نہیں پیدا ہوتا. اور خود پیسے بہت دیتے تھے والد صاحب، خود پیسے بہت دیتے تھے، لیکن کسی شخص سے اگر کوئی پتہ چل جائے کہ مانگے ہیں انہوں نے، اس پر بڑی سخت گرفت. اور دیکھیے کیا عجیب یعنی انداز تھا تربیت کا، کہ ایک طرف تو پیسے دے رہے ہیں اور بیویوں کو سمجھا رکھا ہے کہ میں نے جو ہے غریب کو پیسے دیے ہیں، تم اس کو اس کا ذہن بناؤ کہ یہ پیسے خرچ کرے کہیں اللہ کے راستے میں، اپنے ان پیسوں کو کسی ضرورت مند پر خرچ کرے، کہیں جو جگہ ہے وہاں پر خرچ کرے. تو ادھر باپ پیسے دیتے اور ماں کہتی کہ بیٹا پیسہ تو جو ہے کسی ضرورت مند کے کام آنا چاہیے، تو ایسا کیوں نہیں کرتے کہ پیسے فلاں کو دے دو، دیکھو اسے فلاں چیز کی ضرورت ہے تو پیسے وہاں کام آ جائیں گے. تو فرماتے ہیں اس وقت دل تو نہیں چاہتا تھا دینے کو، لیکن اما کے کہنے سے جو ہے وہ میں ایسا کیا کرتا تھا کچھ کرنے کے لیے ان کو، لیکن میرا تربیت تھی. اور پھر فرمایا کہ اسی کا نتیجہ ہے یہ کہ آج زندگی کے اتنے عرصہ گزر گیا، 70-80 سال ہو گئے، لیکن جیب میں ایک پائی بھی نہیں رکھ، محبت ہی نہیں پیسوں سے کبھی نہیں. اللہ تعالیٰ نے انتظام ہی ایسا کر رکھا ہے کہ بس کام میرے پورے ہوتے رہتے، میں کبھی پیسے جیب میں نہیں رکھتا. تو یہ والدین کی اس تربیت کا اثر تھا جو کبھی انہوں نے کی، اور بڑے ہو کر وہ ہمیشہ اس پر عابل بھی رہے. بہرحال اللہ تعالیٰ ہمیں سب کو اس بات کی توفیق دے کہ ہم بھی اپنی اصلاح کرائیں. اصلاح ضروری ہے اس زمانے میں، خاص طور پر کسی نہ کسی صحبت میں آدمی رہے تاکہ آدمی گمراہی کے راستے پر نہ پڑے. مگر نہ حقیقت یہ ہے کہ جو چاہتے ہیں کہ اپنی طرف ہم اچک لیں، دین کے بارے میں ہماری معلومات صفر ہوتی ہیں، اس لیے مختلف گروہ جو ہے وہ بچوں کو اچکنے کی کوشش کرتے ہیں. ذہن ان کا بچاروں کا چھوٹا ہوتا ہے، معلومات پورے طور پر ہوتی نہیں، نتیجہ یہ کہ وہ ان کے جو کچھ طریقہ ہے ان کو دیکھ کر اور وہ ان کے طرف مائر ہو جاتے ہیں. تو اگر آدمی بھائی بھینس جو ہے وہ یا گائے اچھلتی سمے جب کسی کلے سے بندی بھی ہو، کھوٹے سے بندی بھی ہو تو اچھلتی ہے، لیکن اگر کھوٹا ہی نہ ہو تو اچھلے گی کس بات پر. تو اگر ہم بولیں گے اس وقت جواب تب دیں گے جب ہمارے پاس کچھ علم بھی ہو، علم ایسے حاصل ہو نہیں سکتا جب تک حاصل نہ کرے، تو کچھ نہ کچھ دین کے بارے میں معلومات ہوں گی، پتہ ہوگا تو ہی تو ہم کسی کو جواب دے سکتے ہیں. لیکن اگر کسی کے پاس نہ آنا جانا ہو، نہ کسی کے پاس اٹھنا بیٹھنا ہو، نہ کسی کی صحبت ہو، تو خود بخود بھائی تو جبریل امین لانے سے رہے ہم تک. اور یہی وجہ ہے کہ بعض لوگ جو ہے مختلف لوگوں کی باتیں سن کر فوری طور پر دین سے پھسل جاتے. تو بہت ضروری ہے اس زمانے میں خاص طور پر جو آدمی اپنا ہاتھ کسی کے ہاتھ میں دے، اور ہاتھ دینے سے میری مراد بیعت نہیں ہے، بلکہ یہ ہے کہ ان کی صحبت اختیار کرے بیٹھے. بیعت ہونا صرف سنت ہے، اور اپنی اصلاح کرانا یہ واجب ہے. حضرت خانی رحمۃ اللہ علیہ اور مولانا عبد الرحمان کی عمل پوری یہ حضرت کے وہاں آتے جاتے اصلاحی تعلق. حضرت نے اپنا انہیں بعد میں اجازت بھی دی تھی. جب اجازت دی تو انہوں نے فرمایا کہ حضرت میں تو ابھی آپ سے بیعت بھی نہیں ہوا, اور فرمایا کہ بھائی اصلاح کرانا واجب ہے اور بیعت تو سنت ہے, نہیں ہوئے تو آپ ہو جاؤ. یہ کہہ کے جو پہلے سے اصلاحی تعلق تھا وہ تو تھا ہی, اور بیعت بھی فرما لے چلو سنت پہ بھی عمل ہو جائے گا. اس لیے اصلاح اصل چیز ہے. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب نے جو کوتاہیاں دور فرما دے اور ہم سب کی صحیح طور پر اصلاح فرما دے, اور ہمیں بزرگان دین کی محبت بھی عطا فرمائے, جو اللہ کے نیک بندے ہیں ان سے تعلق اور ان کی معیت میں نصیب فرمائے. پاک الگ الحمد للہ الحمد للہ
صلی اللہ تعالی علیہ وعلی آلہ وصحابہ.